ناظرین السلام علیکم، میں لباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے سعودی عرب اور اسلامی بیداری، اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہ ناظرین، پچھلے چند دنوں سے سعودی عرب کے مختلف علاقوں اور خاص طور پر مشرقی شہروں میں حکومت مخالف مظاہروں اور احتجاجات میں شدت آ گئی ہے، اور آپ نے یقیناً خبروں میں سنا ہوگا کہ سعودی عرب کے ممتاز مذہبی رہنما آیت اللہ شیخ نمر باقر نمر کو سعودی سیکورٹی فورسز نے گولی ماری، اور اس کے بعد انہیں گرفتار کر لیا۔ اور سعودی سیکورٹی فورسز کی اس بربریت اور اس جارحیت اور اس وحشیانہ اقدام کے خلاف پورا مشرق علاقہ سراپا احتجاج بنا ہوا ہے۔ لوگ سڑکوں پر نکلے، مظاہرہ کیا، احتجاج کیا۔ مظاہرین پر بھی سعودی عرب کی سیکورٹی فورسز نے رحم نہ کیا اور فائرنگ کر کے، براہ راست فائرنگ کر کے، اطلاعات کے مطابق کم از کم 3 مظاہرین کو شہید کر دیا۔ اور اب یہ دائرہ مظاہروں کا روز بروز بڑھتا ہی جا رہا ہے، اور دوسری طرف سعودی عرب اور امریکہ میں اس بات کو لے کر بے چینی پائی جا رہی ہے کہ عوام کے ان مظاہروں کو اور ان احتجاجات کو کیسے کنٹرول اور قابو کیا جائے۔ آخر شیخ باقر النمر کو اس طرح سے گولی مار کر گرفتار کرنے کا کیا مقصد ہو سکتا ہے، اور کیا گزشتہ 1.5 سال سے سعودی عرب میں عوامی احتجاج اور مظاہروں کا جو سلسلہ جاری ہے، سعودی حکومت اپنے زور میں اس طرح سے ان مظاہروں کو قابو کرنا چاہتی ہے، اور سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں۔ اس کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے ایران کے ممتاز دانشور جناب ڈاکٹر جمشید راز صاحب کو، ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے عالم امور کے ماہر جناب ڈاکٹر مقصود صدیقی، اور دہلی اسٹوڈیو میں موجود ہوں گے ہندوستان کے سینئر صحافی جناب شکیل شمسی۔ آغاز کرتے ہیں اپنے اسٹوڈیو میں موجود مہمان جناب ڈاکٹر جمشید راز صاحب سے۔ السلام علیکم۔
السلام علیکم ورحمۃ اللہ۔
جی ڈاکٹر جمشید راز صاحب، سعودی عرب کے ممتاز عالم دین اور رہنما آیت اللہ شیخ نمر باقر نمر نے ایک دن پہلے اپنی تقریر کی تھی، اور ان کہا تھا کہ ہم سعودی عوام کو اس استبدادی نظام سے نجات دلائیں گے، ان کو ان کی عزت شرف اور کرامت عطا کریں گے، اور ایسا کرنے کے لیے اگر ہمیں شہید بھی ہونا پڑے تو ہم اس کے لیے تیار بھی ہیں۔ اگلے ہی دن سعودی سیکورٹی فورسز نے ان کی گاڑی پر فائرنگ کی، انہیں زخمی کیا اور ان کو اغوا کیا، اور کہا جا رہا ہے کہ سب کچھ سعودی عرب کے وزیر داخلہ کے براہ راست حکم پر ہوا۔ تو آپ کیا سمجھتے ہیں کہ اس طرح کے سعودی عرب کے اقدام کا کیا مقصد ہو سکتا ہے؟
بسم اللہ الرحمن الرحیم۔
بسم اللہ الرحمن الرحیم۔
متشکرم، سوال بسیار
شکریہ، بہت ہی اچھا اور بنیادی سوال آپ نے کیا ہے۔
جامعہ شناسان سیاسی و
ماہرین سماجیات اور مشرق وسطی کے مسائل پر نظر رکھنے والے، خاص طور پر اسلامی دنیا اور عرب دنیا پر نظر رکھنے والے جو تجزیہ نگار ہیں،
بسیار جالب
ان کے لیے کہ بہت دلچسپ بات ہے، اور کسی پر یہ بات پوشیدہ نہیں ہے کہ سامراج کی جو لوٹ مار کی پالیسیاں ہیں وہ کس طرف جا رہی ہیں۔ سعودی عرب میں، سعودی عرب کے مشرقی علاقوں میں عوام اسلامی بیداری کے پیش نظر جو حال ہی میں شروع ہوئی ہے، آل سعود کی حکومت کے خلاف اٹھے ہیں، جو سامراج کی وجود میں لائی ہوئی ہے اور اسی کی تیار کردہ ہے۔ مسٹر ہینفر نے آل سعود کو وجود میں لائے، جو خود بہائیت کے اور وہابیت کا مبلغ تھا، اس نے آل سعود کو اس نے ٹریننگ دی براہ راست، اور برطانیہ کی براہ راست، اور امریکہ کی اور دیگر بعض مغربی ملکوں کی حمایت سے آل سعود کو سعودی جزیرۃ العرب میں برسر اقتدار لایا گیا. اس خاندان کا اسلام سے کوئی تعلق نہیں ہے، یہ خاندان خود کو اپنے آپ کو خاتم الحرمین کہتا ہے، لیکن یہ کیسے خاتم الحرمین ہے کہ بیت اللہ کے بالکل پڑوس میں اور اس کے پاس فسق و فجور کا بازار گرم کیا جاتا ہے، اور جو حجاج کرام جو زیارت خانہ خدا کے لیے جاتے ہیں، اور جہاں کسی بھی جانور کو حتی زہریلے سانپ کو بھی مارا نہیں جا سکتا ہے، وہ حجاج کرام پر حملہ کرتے ہیں، بہت سے لوگوں کو شہید کر دیتے ہیں، کچھ لوگوں کو اغوا کر لیتے ہیں، اور اس کے بعد وہ آتے ہیں مسلمانوں کے جو حجاج کرام عازمین حج کے خیموں کو آگ لگا دیتے ہیں، بہت سے لوگ آگ میں جل کر جاں بحق ہو جاتے ہیں. یہ جو شرمناک طرز عمل ہے آل سعود کا، یہ سامراج کے زرخرید ہے. انہوں نے یہ کام مسلمانوں کی آنکھوں کے سامنے انجام دیا. آپ دیکھیں کہ آج شام جو اسرائیل کے مقابلے میں فرنٹ لائن اسٹیٹ ہے، محاذی ملک ہے، اس کے خلاف کس طرح سے وہاں پر اسلحہ بھیجا جا رہا ہے اور وہاں پر دہشت گردی پھیلائی جا رہی ہے. وہ ممالک جو جنہوں نے کس طرح سے وہاں پر اسلحوں کی انہوں نے بالکل ریل پیل کر دی ہے، اور کس طرح سے اسلحے وہاں پر بھیجے جا رہے ہیں. اسلامی بیداری اور بہار عرب اس بات کا باعث بنی ہے کہ مسلمانوں میں بیداری آئے. البتہ مسلمان بیدار تھے، لیکن یہ لہر ان کے مزید بیدار ہونے کا باعث بنی ہے. اور یقین آپ سمجھیں کہ آپ یقین رکھیں کہ اگر باقر نمر کو شہید کر دیا گیا، یا مجھے شہید کر دیا جائے، یا دیگر افراد کو شہید کر دیا جائے، تو یہ آپ یقین رکھیں کہ یہ شہادتیں اسلامی بیداری کی لہر کو نہیں روک پائے گی، جس طرح سے کہ ہمارے مولا امام حسین نے فرمایا ہے.
چلتے ہیں دہلی سٹوڈیو، جہاں پر موجود ہیں ہندوستان کے سینئر صحافی جناب شکیل شمسی صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
شکیل صاحب، آپ دیکھیں کہ جمعے کی خطبے میں شیخ باقر النمر نے خطبہ دیا، اور سعودی حکومت کے مظالم کو انہوں نے بے نقاب کیا، اور واشگاف لفظوں میں کہا کہ ہم اس قوم کو استبدادی نظام سے نجات دلائیں گے، اس کو اس کا صحیح مقام، اس کو اس کی صحیح عزت منزلت دلوا کے رہیں گے، چاہے اس کے لیے ہمیں شہید کیوں نہ ہونا پڑے. ان کی اسی خطبے کے اگلے ہی دن انہیں گولی ماری گئی اور زخمی حالت میں انہیں اغوا کیا گیا. آپ کیا سمجھتے ہیں کہ سعودی حکومت نے ان کے اس خطبے کو سننے کے بعد کیا نتیجہ نکالا کہ ان کو اس طرح سے گولی ماری گئی اور انہیں پھر اغوا کیا گیا، اور زخمی حالت میں اس وقت سعودی سیکورٹی فورسز کے وہ گرفت میں ہے اور ان کی گرفتاری میں؟
دیکھیں، سعودی عرب پوری دنیا میں یہ میسج دینا چاہتا ہے کہ اس کے یہاں جمہوریت کی کوئی لہر نہیں ہے، اس کے یہاں جمہوری نظام کی کوئی مانگ کرنے والا نہیں ہے، اور یہ جو کچھ ہو رہا ہے وہ مذہبی بنیادوں پر ہے. وہ ایک گمراہ کرنے کی کوشش بہت زمانے سے کرتے آئے ہیں، اور وہ سلسلہ ان کا جاری ہے. اور شیخ نمر کو جو انہیں گولی ماری، یا جس طریقے سے ان کو گھسیٹ کر وہ لے گئے اپنے نکال کے ان کو، اور مطلب بجائے میڈیکل ایڈ دینے کے ان کو جس طریقے سے جیل میں رکھا گیا ہے، اس سے پتہ چلتا ہے کہ سعودی حکومت کے عزائم کیا ہیں اس معاملے کو لے کر. اصل میں سعودی حکومت بہت پریشان ہے خود اندر سے. اس کو پتا ہے کہ جو کچھ ہو رہا ہے عرب میں اس وقت، جو بہار عرب ہے، اس کا اثرات اس کو ہر جگہ پر نظر آ رہے ہیں. ابھی تک سعودی حکومت نے بہت چالاکی اور عیاری کے ساتھ اپنے چہرے پر سلفی نقاب ڈال رکھی تھی کہ ہم سلفی ہیں اور ہمارے خلاف دوسرے فرقے اس لیے ہیں. लेकिन अब तो कुछ सलफियों से इनकी लड़ाई शुरू हो गई। आपने देखा मिस्र में क्या हुआ, सलफियों के खिलाफ ये रहे और सलफी इनके खिलाफ रहे, इन्हीं ने सलफियों की किस तरीके से वहां पर हौसला शिकनी की। इसी तरीके से जो तालिबान की सरकार इन्हीं ने खुद बनवाई थी, सलफी सरकार थी, सऊदी अरब से बाहर पहली सलफी सरकार बनी थी, उसको भी हटवाया इन्हीं ने। और तो इससे बात ये साबित हो गई कि ये लोग फिरके के साथ भी नहीं है, यानी जिस फिरके का नाम, लेकिन उसको यूज करना चाहते हैं। और इस वक्त शेख नम्र के मामले को उन्होंने इसलिए खास तौर से उठा दिया है कि उस इलाके में पूरा जो इलाका है वो कतीफ वगैरह का जो इलाका है वहां के ऊपर एक हंगामाराई होगी, और वो ये चाहते हैं कि उसको मजहबी अपराइजिंग का नाम दें। वो ये दिखाना चाहते हैं कि जैसे कोई शिया अपराइजिंग है, लेकिन ये शिया अपराइजिंग नहीं है। मुझे हमें हर आदमी इस बात का अंदाजा लगा सकता है कि ये अपराइजिंग जमहूरियत की अपराइजिंग है, क्योंकि जो शहनशाहों का इकतदार है, जो आले सऊद का इकतदार है, उससे लोग परेशान हो चुके हैं। वही नहीं, पड़ोसी ममालिक परेशान है उससे। आप देखिए कि इराक में क्या क्या सऊदी अरब के लोग जा जाकर कर रहे हैं, किस तरीके से दहशतगर्दी वहां फैलाई जा रही है, सीरिया में उसका क्या रोल हो रहा है, किस तरीके से वो हंगामाराई कर रहा है वहां पर। उसी तरीके से बहरीन में उसने अपनी फौजें भेज रखी है वहां की जमहूरियत की तहरीक को क्रश करने के लिए। तो अपने मुल्क में भी उसको यही है कि वो क्रश करने की पूरी कोशिश करेगा इसको, और वो चाहेगा कि वहां किसी सूरत से भी ये ना होने पाए कि जमहूरियत का कोई नाम ले सके, और उस पर वो सौ तरह के पर्दे डालना चाहेगा। मैं तो कभी भी शेख नम्र की जो मैं तो शेख नम्र को बहसियत कोई मजहबी लीडर शिया लीडर की हैसियत से प्रोजेक्ट नहीं करता, मैं तो उनको एक जमहूरी लीडर की हैसियत से, जो जमहूरियत का हामी है, जो बादशाहत के खिलाफ है, जो इस्लामी निजाम चाहता है, जो आले सऊद का अमरीका नवाज एटीट्यूड को बदलना चाहता है, मैं एक ऐसे लीडर से उनको ताबीर करना चाहूंगा।
बहुत शुक्रिया आपका। चलते हैं लंदन स्टूडियो जहां पर मौजूद हैं मकसूद सिद्दीकी साहब। डॉक्टर साहब अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
डॉक्टर साहब, गुज़िश्ता डेढ़ साल से सऊदी हुकूमत जिन मुजाहिरीन को काबू न कर सकी, और मुसलसल ये मुजाहरे न सिर्फ जैसा कि सऊदी हुकूमत या उसके जो जीराखार ज़राए बलाग हैं प्रोपेगंडा कर रहे हैं कि ये सिर्फ मशरकी इलाकों तक महदूद है, आपने देखा होगा कि जो हुकूमत के खिलाफ मुजाहरे हैं वो न सिर्फ अवामिया कतीब बल्कि दारुल हुकूमत रियाज और इंतहाई जुनूबी और मशरकी इलाकों में भी हुए हैं और जुनूब मशरकी इलाकों में भी हुए हैं, यूनिवर्सिटियों में भी हुए हैं। आपको इल्म होगा कि एक तालिबा को यूनिवर्सिटी में गोली मारकर शहीद कर दिया था, उसके बाद यूनिवर्सिटियों में भी सऊदी हुकूमत के खिलाफ मुजाहरे हुए। तो जो ये प्रोपेगंडा किया जा रहा है कि सिर्फ मशरकी इलाकों में है, और मशरकी इलाकों में भी अगर मान लिया जाए तो गुज़िश्ता एक डेढ़ साल से जो ये मुजाहरे या एहतजाजात की लहर दबा नहीं सके हैं, अब इस सूरत हाल में कि जब जलते पर आग का काम किया गया है, तेल का काम किया गया है शेख नम्र को गोली मारकर उन्हें जख्मी करके, तो इस तरह के मुजाहरों को, इस तरह के एहतजाजात को अब सऊदी हुकूमत किस तरह से कंट्रोल करेगी, उसकी आइंदा की हिकमत अमली क्या होगी आपके ख्याल में?
देखिए, इसके सबसे बड़ी वजह ये, माफ कीजिएगा, सबसे बड़ी वजह ये है कि अब इनकी जो सो कॉल रॉयल फैमिली है उसको ये लग रहा है, जिसको इंग्लिश में कहते हैं राइटिंग ऑन द वॉल, कि उनको अब ये पता महसूस हो गया है कि अब इनके दिन करीब आ गए हैं। और उसमें बहुत सा चार, एक तो मजाहरा तो अपनी जगह पे हैं, आपने सही फरमाया कि इसको मजहबी या फिरका वाराना रंग दिया जा रहा है, ये बिल्कुल सही नहीं है, क्योंकि मजाहरात एहतजाज इनके हुकूमत के खिलाफ मदीना में भी हुए हैं और बल्कि रियाद में भी, और जाहिर है कि कतीफ वगैरह के इलाके में भी हो रहे हैं। तो वो अब उसमें तो इसमें कोई शक नहीं है कि सुन्नी मुसलमान भी इस हुकूमत से इतने परेशान हैं कि जितने कि और भी दूसरे मुसलमान हैं। तो इसको तो फिरका वाना रंग दिया ही नहीं जा सकता, अब वो आगे बात ख़त्म होगी। दूसरी चीज़ ये है कि आपने देखा होगा कि पिछले अल्लाह सुबहाना ताला की जो भी इसमें हिकमत है कि इन्होंने पिछले दो सालों में जो अपने जो क्राउन प्रिंस जो मंतखब किए थे वो दो फौत हो गए हैं, और तीसरे का जिनको अब लेके आए हैं वो भी 76-78 साल के हैं। उनको ये फिक्र हो रही है कि अब ये जो इनकी जो सऊद बिन अब्दुल अजीज की जो औलादे हैं उसमें से कोई अब इस काबिल नहीं है होगा कि जो कि इस हुकूमत को चला सके, ये अपनी जगह इसकी बहुत इनको फिक्र है। इनकी परेशानी की हद तो ये है कि इन्होंने डेविड पेट्रियस को भी कुछ दिनों पहले बुलाया और उससे जो मुजाकरात हुए, मुझे यकीन है कि उससे उसने यही बात उन लोगों ने की होगी कि भाई इस चीज़ को इसको कैसे संभाला जाए, और ये तो मैं ये समझ रहा हूँ कि अब ये एक तरह की एग्जिट स्ट्रेटजी लोग सोच रहे हैं, मतलब ये है कि किस सूरत से यहाँ से इनको अब एक दिन ऐसा आएगा बहुत जल्दी इंशाल्लाह कि इनको यहाँ से भागना पड़ेगा। तो इसको फिरकावाना रंग देना वगैरह वो तो बिल्कुल गलत है। एक चीज़ मैं और बताना चाह रहा हूँ कि अब सऊदी अरब के तमाम मुसलमानों पे ये बात पूरी तरह से वाज़ेह हो गई है कि जिस तरह से इन्होंने हरमैन की बेहुर्मती की है, यानी मुझे तो मेरे तो रोंगटे खड़े हो जाते हैं कि जब मैं सोचता हूँ कि यजीद ने भी अपने ज़माने में जिस तरह से मदीने की मक्के शरीफ की बेहुर्मती की, तो उससे ज़्यादा इन लोगों ने की है। बल्कि जो 1987 में जो ईरानी हुज्जाज का 400 हुज्जाज का जो कत्ल किया था, आपको शायद इल्म होगा, उसके लिए इन्होंने जर्मनी से एक एलीट फोर्स बुलाई थी जिसका हेड था, उसका नाम था वागनर, ईसाई था, उसकी उसका पूरा ग्रुप आया था, उसने हरम शरीफ में उनको बुलाया जो कुरान की का जो हुक्म है उस पूरी उसकी हुक्मवर्जी की उन्होंने, और उससे उन्होंने ईरानी हुज्जाज का कत्ल कराया था। ये पता नहीं, ये बात लोगों को मालूम है कि नहीं, लेकिन ये मैं इसलिए बताना चाह रहा था कि जैसे कि अभी स्टूडियो से हमने सुना कि ये जो हरमैन की जो बेहुरमती हो रही है, मैं समझता हूँ इन लोगों ने जितनी बेहुरमती की है वो किसी ने शायद ना की हो। तो मुझे पूरा इत्तेफाक है, मैंने पहले भी अर्ज किया प्रोग्रामों में कि ये सबसे बड़े दुश्मन हैं इस्लाम के इस वक्त।
ये बहुत शुक्रिया
आपका। इनका अब तो मुझे पूरा यकीन है कि इनको इस बात का एहसास हो गया कि इनका वक्त पूरा हो गया। तो अब ये इसको कितना भी फिरकावाना रंग दें उससे ये इनकी बचत नहीं होगी, क्योंकि अब सुन्नी मुसलमानों को, शिया मुसलमानों को, सबको इस बात का एहसास हो गया कि अब ये इनका सिर्फ काम ये है कि जो अमरीका इनको हुक्म दे वो करें। इन्होंने अब जो अपना जो प्लान बनाया है वो आपको इसका इल्म होगा कि अब मशरक की बात हो रही है, वहाँ जहाँ सारा तेल निकलता है, अब ईरान के ऊपर दोबारा से और ज़्यादा दबाव डालने के लिए जो तेल का जो प्रोडक्शन है उसमें बहुत उसको बढ़ाएंगे ताकि तेल की कीमत कम हो, ताकि ईरान के ऊपर उससे जो ईरान जिन मुल्कों को तेल अभी भी सप्लाई करेगा उसकी जो उसका जो गैप है ये फिल करेंगे। और चूंकि जब तेल की कीमत कम होगी तो जाहिर है कि वो ऑयल रेवेन्यू कम होंगे, तो मतलब ये इनकी जो इतनी कॉन्स्पिरेसी की है, तो ये तो मुजरिम है, ये तो क्रिमिनल।
बहुत शुक्रिया आपका,
इनको तो बड़ी सख्त सजा मिलनी चाहिए।
बहुत शुक्रिया डॉक्टर जमशेदिया साहब। जब से इलाके में इस्लामी बेदारी की लहर उठी है, तुनिस और मिस्र और लीबिया, बहरीन, यमन, उसी वक्त से ही सऊदी अरब की कोशिश ये रही है कि इस लहर को सऊदी अरब के अंदर दाखिल न होने दिया जाए, लेकिन देखा यह जा रहा है कि न सिर्फ ये कि दाखिल नहीं बल्कि इसका दायरा खुद सऊदी अरब के अंदर रोज बरोज फैलता जा रहा है। तो अब आप क्या समझते हैं कि सऊदी अरब की हुकूमत, जिसने मिस्र में रोकने की कोशिश की, जिसने तूनिस में रोकने की कोशिश की, जिसने बहरीन में फौजी मुदाखलत के जरिए रोकने की कोशिश की और नाकाम रही, तो सऊदी अरब में अपने ही अवाम के खिलाफ इस इस्लामी बेदारी की लहर को रोकने के लिए वो क्या कर सकती है और कहाँ तक आगे जा सकती है आपके ख्याल में?
بله متشکرم.
عربستان، سعودی عرب
با حکومت واقعا ساختگی و مأمور و مزدور آل سعود،
آل سعود کی جعلی حکومت کے گزشتہ کئی عشروں کے دوران سعودی عرب کے اس ملک کے عوام ستم برداشت کرتے رہے ہیں۔ آپ دیکھیں کہ لوگوں کے گھر خراب ہیں، وہاں پر صحت عامہ کے وسائل نہیں ہیں، ثقافتی حالت بہت خراب ہے، اقتصادی اور سماجی حالت خراب ہے۔ سعودی خاندان کے شہزادے فسق و فجور کے علاوہ انہوں نے اور کیا کیا ہے؟ یہ زرخرید خاندان سامراج کا، آپ دیکھیں کہ لوگ وہاں کے آپ بیدار ہو گئے۔ میں دیکھ رہا ہوں کہ بہت ان قریب اس خاندان کے دن بالکل ختم ہو جائیں گے اور یہ خاتمے کو پہنچے گا۔ یہ غیر مسلم، ملحد اور غیر اسلامی خاندان کی حکومت ختم ہو جائے، یہ وجوہات ہیں۔ ایک فرد جو خادم الحرمین ہے وہ اس کو مسلمین عالم کے حقوق کا محافظ ہونا چاہیے، لیکن اس خاندان نے مسلمین عالم کے حقوق کو پامال کیا ہے، اس کی خلاف ورزی کی ہے۔ مصر میں انقلاب آتا ہے اور یہ خاندان مصر کے انقلاب کے خلاف سرگرمیوں میں ملوث ہوتا ہے، تیونس میں، یمن میں اور عالم بحرین میں، آپ جانتے ہیں کہ کس طرح سے وہ جو امریکہ کا ففتھ فلیٹ ہے اس کی وجہ سے کس طرح سے وہاں پر انقلاب کے خلاف اقدامات کیے جا رہے ہیں، کیا کون سا ایسا کام ہے جو آل سعود نے نہیں کیا ہے، کون اور کتنی دولت خرچ کر رہے ہیں، یہ علاقے میں کس طرح سے قاتلوں کو انہوں نے بھیجا ہے تاکہ اسرائیل کی حسن ندی حاصل ہو. ایک اسلامی علوم کے استاد کی حیثیت سے، میں ایک تجزیہ نگار کی حیثیت سے، خطے میں جو تغیرات رونما ہو رہے ہیں وہ سب اس بات کی نشاندہی کر رہے ہیں کہ سعودی عرب پر مسلط آل سعود کی حکومت اپنے اختتام کو پہنچ رہی ہے. اب قوم بیدار ہو چکی ہے، جس طرح سے صدیقی نے فرمایا. ہاں ہم یہ کہہ رہے ہیں کہ سعودی عرب کے مشرقی علاقوں میں مظاہرے ہو رہے ہیں، وہاں مسلمانوں کا ایک فرقہ رہتا ہے، لیکن مدینے میں اور دوسری جگہوں پر اور وہاں کی یونیورسٹیوں میں جو مظاہرے ہو رہے ہیں ان کے بارے میں آپ کیا کہیں گے؟ سعودی عرب کے عوام، اس ملک کے عوام اب اس بات کے لیے تیار نہیں ہے کہ آل سعود کے مظالم کو برداشت کریں. یہ وہابیت و بہائیت کا مبلغ خاندان ہے.
شکیل شمسی صاحب، اطلاعات یہ ہیں کہ ان دنوں امریکی حکام کے اعلانیہ اور خفیہ دورے تیز ہو گئے ہیں اور آئے دن امریکی عہدیدار سعودی عرب کے دورے کر رہے ہیں، اور ابھی دو روز تین روز قبل سی آئی اے کے چیف نے سعودی عرب کا دورہ کیا اور انہیں، یعنی وہاں کے عہدیدار کو یا کہا جا رہا ہے کہ بادشاہ کو، جن کے بارے میں نہیں پتا کہ وہ کس حال میں، صدر اوباما کا پیغام بھی پیش کیا، تحریری پیغام. اور یہ بات ذرائع ابلاغ میں اور تجزیہ نگاروں کی زبانی عام ہو رہی ہے کہ سعودی عرب کو لے کر امریکہ میں کافی تشویش پائی جا رہی ہے، تو یہ جو کافی تشویش پائی جا رہی ہے امریکہ میں سعودی عرب کے تعلق سے، یہ کس بات کی تشویش ہے اور یہ تشویش کس چیز کا پتہ دیتی ہے؟
دیکھیں، تشویش تو پورے مغرب میں ہے، صرف امریکہ میں ہی نہیں، پورے مغرب میں ایک تشویش کا عالم ہے. اور جیسا کہ ہوتا ہے، امریکہ اور برطانیہ کے لوگ کرتے یہ ہیں کہ جن کا ساتھ آج دے رہے ہیں ان کے مخالفین کا ساتھ دینا شروع کر دیتے ہیں. اور یہ ابھی آپ نے دیکھ لیا ہے کہ انہیں القاعدہ کے ایک بہت بڑے لیڈر کو اس پر سے پابندی ہٹا لی اور اس کو اپنی جو اس میں سے لسٹ میں سے، ٹیررسٹ کی لسٹ میں سے باہر کر دیا. تو یعنی کہ ان کو یہ میسج مل گیا ہے، کیونکہ اندر کی خبر سی آئی اے لا کر دیتا ہے اور ایم آئی فائیو جو ہے وہ برطانیہ کو اور امریکہ کو پاس جو اطلاعات موصول ہوتی ہیں ان کے ذریعے سے ان کو خبر ہو گئی ہے کہ کچھ ہونے والا ہے، وہاں ایک سلسلہ چل گیا ہے. کیونکہ جتنی زیادہ تحریک بڑھ رہی ہے جس طریقے سے اور جس طریقے سے الگ الگ شہروں میں ہو رہا ہے، تو اس سے ان کو یہ لگ گیا کہ چل چلاؤ کا وقت ہے سرکار کا. لیکن وہاں کی حکومت جانا مشکل بہت ہے، کیونکہ وہ امریکہ کی روح ہے. امریکہ کے سارے مفادات کا ذمہ جو اٹھا رکھا ہے وہ سعودی عرب کے لوگوں نے اٹھا رکھا ہے. امریکہ کو ہر طریقے سے امریکہ کی مدد کرنے کا اور امریکہ کے پوری پالیسی کو، امریکہ کی پالیسی کو اس علاقے میں نافذ کرنے کا کام سعودی عرب کے سپرد ہے. تو یہ کام اتنا آسان نہیں ہے جتنا مصر میں تھا، یہ کام اتنا آسان نہیں ہے جس طریقے سے کہ لیبیا میں ہو گیا، لیکن یہاں یا تونیشیا میں ہو گیا، یہاں ذرا مشکل لگے گی. بہت لوگوں کو شہادت دینا پڑے گی، بہت لوگوں کی جان لے گا یہ سرکار، یہ جو آل سعود کا خاندان، یہ پہلے بھی بہت لوگوں کی جان لے چکے ہیں. آپ کو معلوم ہے خلافت عثمانیہ کے ساتھ جو لوگ تھے ان کو، اور جس طریقے سے انہوں نے کیا کیا ان کے ساتھ سلوک کیا ہے، وہ سب انہی کے بھائی تھے، سب کچھ تھے، لیکن کس طریقے سے ان کے ساتھ پیش آئی ہے آپ کو پوری تاریخ معلوم ہے. تو اس وقت بھی یہ انقلاب نواز جو لوگ ہیں ان کے ساتھ سختی کریں گے، مجھے پورا یقین، اور امریکہ کے ایما پر کریں گے، کیونکہ امریکہ کبھی نہیں چاہے گا کہ ایک ایسا سر وہاں سے خاندان باہر چلا جائے جو خاندان ان کی خدمت کرتا ہے. وہ خادمان واشنگٹن شریف ہو کے رہ گیا، خادمان واشنگٹن ہے، خادمان نیو یارک ہیں وہ لوگ، ان کا ہرمین شریف سے تو کوئی تعلق ہے نہیں. اور ظاہر بات ہے کہ جو کچھ وہ وہاں پر کر رہے ہیں اور جو دکھاوٹی کام کرتے رہتے ہیں، مسجد کی توسیع کا کام کر رہے ہیں اور دوسرے کام کر رہے ہیں، وہ سب جو ہے وہ مسلمانوں، وہی میں کہتا ہوں کہ رسول نے کچی دیواروں کی مسجد بنائی لیکن کردار ایسے دنیا کے سامنے پیش کیے کہ جو دنیا آج تک حیرت سے دیکھ رہی ہے. और ये लोग पक्की पक्की मस्जिदें बना रहे हैं और सोने चांदी के गुंबदों की मस्जिदें बना रहे हैं और किरदार मुसलमानों का ऐसा दिखा रहे हैं कि जो जिसको देखकर आदमी शर्मिंदा हो। तो बिल्कुल अलग कि जो सीरत रसूल से अलग जो सिलसिला था वो चल रहा है कि जहां किरदार पर जोर नहीं है, जहां साख्तमान पर और जहां बिल्डिंगों पर जोर दिया जा रहा है, और उसको बड़े फख्र के साथ बयान करते हैं कि हमने इतने अरब डॉलर और इतने बिलियन डॉलर खर्च कर दिए, यही काम है। लेकिन जैसा कि मैं आज कर रहा था कि अमेरिका किसी भी हालत में इनको इतनी आसानी से जाने नहीं देगा। ये दूसरा शाह ईरान है, जिस तरह शाह ईरान को हटाने के लिए 60,000-70,000 ईरानियों को कुर्बानी देना पड़ी, शायद सऊदी अरब के लोगों को भी इतनी ही कुर्बानियां देना पड़ेंगी, क्योंकि ये शाह ईरान से भी बड़ा उनका हलीफ है और इसको भी वो जिस तरीके से शाह ईरान को उस इलाके से नहीं हटने देना चाहते थे, उसी तरीके से ये आले सऊद के खानदान को भी वहां से हटने देना नहीं चाहते और उसके लिए बहुत जाने लेंगे ये लोग।
जी बहुत शुक्रिया डॉक्टर सिद्दीकी साहब। आप देखें कि जैसा कि अभी शकील शमसी साहब फरमा रहे थे कि आसानी से अमरीका इस खानदान को इख्तदार से हटने नहीं देगा, जाहिर है कि उसके मफादात हैं, लेकिन शाह ईरान में और आले सऊद खानदान में फ़र्क ये है कि शाह ईरान का एक खानदान था। इस वक्त जबकि सऊदी अरब में शाही खानदान में इख्तदार की रस्सा कशी तेज़ हो गई है और शाह अब्दुल्ला के बारे में कहा जा रहा है कि वो सख्त बीमार हैं, कभी भी जैसे कि अभी 8 महीने के अंदर 2 वलीहद और भी 2-3 रोज कबल एक शहजादे का इंतकाल हुआ, यानी सबकी उम्रें जो हैं वो 70 से 80 और 80 से ऊपर जा चुकी हैं और अमेरिका को खुद इस बात को लेकर तशवीश लाहक है। और इसी दरमियान सऊदी ख़ानदान के अंदर शहजादों के अंदर जो इख्तदार पर कब्जा करने की दौड़ मची हुई है, रस्साकशी जो जारी है, तो क्या इसके पेश नज़र अमरीकी हुकूमत इस बात पर कादिर होगी कि 4 से 5 हज़ार तक के शहजादों को अपनी पॉलिसी पर एक जा रखे और उनको मुतहिद रख सके?
मुझे लगता है ये बहुत मुश्किल है और मैं सिलसिले में ये अर्ज कर दूं कि चंद साल पहले मैंने एक CIA के बहुत सीनियर डायरेक्टर का इंटरव्यू देखा था जिसमें आप ये सोचें कि उस मेरे ख्याल में 4 या 5 साल पहले जब मुझसे ये सवाल किया गया कि आपका क्या ख्याल है कि ये जो शाही खानदान है कब तक चलेगा, तो उन्हें आपको हैरत होगी क्योंकि उन्होंने ये दिया कि एक 5 या 10 साल का कुछ उन्होंने कुछ ऐसा बताया था। मतलब ये कि मेरा कहने का मतलब ये कि अमेरिका को इस बात का पूरा एहसास है और उनको इल्म है कि ये जो है शाही ख़ानदान ये ज़्यादा दिनों चलने वाला नहीं है। अब देखिएगा अमेरिका का जो किरदार होगा आंदा ये होगा कि किस सूरत से वो अपनी जो उनकी जो जैसे अभी शमसी साहब ने फरमाया कि उनकी जो सबसे बड़ी आउटपोस्ट है इस्लामी मुल्क में उसको किस तरह से कायम रखें, वो ये कोशिश ये करेंगे कि ऐसी हुकूमत को लोगों को वहाँ पे बिठाएं कि जो कि फिर भी उन्हीं की एक तरह से कठपुतली बने रहें और उनकी बात सुनते रहें। इसमें कोई शक नहीं है कि अमेरिका को CIA को ये बात उनको समझ में आ गई है कि आले सऊद अब ज़्यादा दिन चलने वाला नहीं है। लेकिन जिस तरह से बदकिस्मती से देखिए मिस्र में उन्होंने एक तरह का जो रेवोल्यूशन था वो हाजिर कर लिया हुआ है आर्मी ने, जिस तरह से जो अभी पिछले दिनों जो इकदाम किए हैं या जो लीबिया में जिस कदर जो हालात हैं, वो उस सूरत में वो ये कोशिश करेंगे कि जब ये जो यहाँ जो शाही खानदान यहाँ से हटे तो ऐसी हुकूमत आए जो कि वो उनकी उनके साथ रहे और उन्हीं का वो उन्हीं के जो अनिमत हुक्म पे वो चले। तो और उनको अमेरिका को इस बात की कोई फिक्र नहीं, मैं आपको बता दूं मेरा जहाँ तक ख्याल है कि ये शाही ख़ानदान रहे या ना रहे, उनको तो ये चाहिए कि जो भी बसर इकतदार हो सऊदी अरब में कह रहा हूँ कि यह भी एक अजीब चीज़ है कि दुनिया में वाहिद यह मुल्क है कि जिसमें जिसका नाम उसके मतलब ये लुटेरों के जिन्होंने उस मुल्क पर कब्जा किया उसके नाम पर पड़ा हुआ, लेकिन अभी तो नाम बहरहाल सऊदी अरब है। तो इस मुल्क पे जो भी हुकूमत करे वो अमेरिका की के जो उसके हुक्म पे की तामील करता रहे। तो अब ये है ना कि जैसे मैंने भी अभी अर्ज किया था कि एग्जिट स्ट्रेटजी, अब ये चाहते हैं कि अमेरिका ये ज़रूर करेगा कि इनके जो 4-5 हज़ार जो प्रिंसेस और प्रिंसेस जो हैं शहजादे उनको वहाँ से निकाल के, और जिन्होंने बिलियंस डॉलर्स की जो इन्वेस्टमेंट किया हुआ है अमेरिका में यूरोप वगैरह में, वहाँ जाके बस जाएंगे वो लोग, तो उनको तो कोई मसला नहीं है। लेकिन जो हुकूमत वहाँ के पर जो लेके आएंगे वो ऐसी होगी جو کہ امریکہ کا کے کہنے پر چلے گی اور وہ جو اسرائیل کے پریشر میں رہے گی. یہ ممکن ہے کہ اگر سعودی عرب میں اسلامی انقلاب آئے صحیح طریقے سے, جو کہ بدقسمتی سے یہ جو عرب بہار میں کسی ملک میں نہیں آیا ابھی تک, وہ جو جس کو میں نے عرض کیا کہ ایران کی طرح, تب تو دوسری بات ہے, جب پھر امریکہ کا وہاں پہ کے لیے کوئی جگہ نہیں ہوگی. لیکن اگر اسی طرح کا جو مطلب یہ کہ مصر کی طرح یا تونسیا کی طرح اگر کچھ ہوا, تو آپ یہ دیکھیے گا کہ پیچھے سے امریکہ جو ہے وہ بھی ابھی بھی وہ کٹ پتلیوں کی جو ڈوری ہے وہ اس کو
بہت شکریہ آپ کا,
اپنے کنٹرول میں اپنے قابو میں رکھے گا.
جی ڈاکٹر جمشید ریاض صاحب, آپ کیا کہتے ہیں کہ امریکہ کی آئندہ مہینوں یا آئندہ برسوں میں کیا حکمت عملی ہو سکتی ہے اس بات کے پیش نظر کہ سعودی شاہی خاندان میں اختلافات روز بروز شدت اختیار کرتے جا رہے ہیں اور ہر شہزادہ یہ چاہتا ہے کہ اقتدار پہ ہم قبضہ کر لیں ملک عبداللہ کے مرنے کے بعد, تو آپ کیا سمجھتے ہیں کہ امریکہ جو اس کے عہدیداران روز سعودی عرب کا دورہ کر رہے ہیں اس کی کیا حکمت عملی ہو سکتی ہے آئندہ اس تعلق سے؟
بھلے ببینید استراتیجی امریکا,
دیکھیے امریکہ کی سیاست بالکل کھلی ہوئی ہے, اس کی پوری کوشش یہ ہوگی کہ اس کے جو کہ اسرائیل کے تحفظ کی پالیسی باقی رہے, صہیونیت کی حفاظت کی جائے کہ صہیونیت کے ذریعے پوری عرب دنیا کا استحصال کیا جائے, ان کے انسانی افرادی قوت کا استحصال کیا جائے, قدرتی ذخائر کا استحصال کیا جائے. امریکہ کے اندر جو سامراجی خوہ ہے وہ اسی طرح سے باقی ہے. کولمبس نے جب امریکہ کا انکشاف کیا اس وقت سے لے کے آج تک امریکہ کی تاریخ اگر آپ دیکھیں تو دنیا کو لوٹنے کی خوہ ان کے اندر ہر دور میں رہی ہے, اور آج بھی اب آپ دیکھیں فورڈ سے نکسن, نکسن سے جانسن, اور جانسن سے بوش, اور کون آپ دیکھیں کلنٹن, فرق کوئی فرق نہیں ہے کہ چاہے ریپبلکن وہاں آئے یا ڈیموکریٹس آئیں, ان کی پالیسی ایک ہے اور وہ ہے کمزور اقوام کا استحصال اور ان کی دولت و ثروت کی لوٹ مار, یہ ان کی. لیکن سوال یہ ہے کہ امریکہ اچھی طرح جانتا ہے کہ سعودی عرب کے جتنے بھی شہزادے ہیں ان میں سے جس کا بھی وہ انتخاب کرے حکومت کے لیے, کہ آپ یقین سمجھیں کہ پالیسی نہیں بدلے گی. لیکن میں آپ کو خبر دے رہا ہوں کہ سی آئی اے اور موساد اور بہت ہی اس بات کا جائزہ لے رہے ہیں کہ آل سعود کے علاوہ کسی اور خاندان کو سعودی عرب میں لائیں کہ جو عوام میں کسی حد تک مقبول بھی ہو اور جو جس کا جو ہے مذہبی ظاہر ہو.
شکیل شمسی صاحب, اطلاعات یہ ہیں کہ ملک عبداللہ کے سوتیلے بھائی طلال رشید, انہوں نے واشگاف لفظوں میں کہا ہے کہ یہ حکومت ناکام ہو چکی ہے, عوام کا اعتماد کھو چکی ہے. یعنی عوام کی تو حکومت ہے ہی نہیں, لیکن عوام کو جو فلاح, جو آسائش, جو بہبود, جو رفاہ دینی چاہیے اس میں بالکل طرح ناکام, بالکل سے ناکام ہو چکی ہے. ہم اس ملک میں چاہتے یہ ہیں, یہ طلال رشید کا کہنا ہے جو ملک عبداللہ کے سوتیلے بھائی ہیں, وہ بھی شہزادے ہیں, کہ آئینی بادشاہت ہو, پارلیمنٹ کو اختیار حاصل ہو اور عوام اپنی مرضی سے پارلیمنٹ کا انتخاب کریں. تو کیا یہ جو طلال رشید کا جو فارمولا ہے یہ ان کا اپنا ہے یا کہیں سے ان کو کچھ کہا جا رہا ہے اور کہیں سے ان کو پیچھے سے پش کیا جا رہا ہے آپ کے خیال میں؟
دیکھیے امریکہ کو ایک شاپور بختیار کی تلاش ہے اس وقت سعودی عرب کے لیے, کیونکہ وہ ایسے چہروں کو ڈھونڈ کر رکھے گا کہ جب بالکل طوفان سر سے گزرنے لگے تو وہ ان کو مسلط کر دے. یہ طلال صاحب کا اپنا منصوبہ نہیں ہو سکتا, کیونکہ شاہی کو, شاہی پریوار جس کو کہیے یا شاہی خاندان جو ہے, اس کو یہ چاہیے کہ وہ چاہتا ہے کہ سعودی عرب پر مسلط رہے کسی بھی شکل میں, چاہے وہ ڈیکوریٹو پوسٹ ہی کیوں نہ مل جائے ان کو, مطلب صرف ایک جھوٹ موٹ کے لیے بٹھا دیے جائیں اور ان کو پیسے اور عیاشی کا سامان سارا ملتا رہے. اگر حکومت ایک پارلیمنٹ جھوٹ موٹ کی پارلیمنٹ کے انڈر میں آ جائے تو کوئی حرج نہیں ہے, لیکن یہ چونکہ امریکہ اسی طریقے کی चाहता है बहुत सी जगह पर जमहूरियत जो है, क्योंकि उसको सीधा सीधा मामला यह है कि वहां पर आवाम की मर्जी की हुकूमत कायम नहीं होने देना चाहते वो लोग। आवाम की मर्जी की हुकूमत नहीं होगी, बाकी अमरीका और इसराइल की जो मर्जी होगी वही वैसी ही हुकूमत कायम रहेगी, उसकी कोशिश है। लेकिन कहां तक कामयाब होंगे, किस हद तक कामयाब होंगे, ये तो उनको खुद भी मालूम है कि इतना आसान नहीं रह गया है। जब से इस्लामी बेदारी की एक लहर आई है, जिसका सिलसिला ईरान से शुरू हुआ और जो कहां से फासले तय करते करते कहां से कहां जा रही है, उस लहर को रोक पाना इनके बस की बात नहीं है। और इनका देखिए सरासर इनका जो भी अब तक इख्तदार का मंबा रहा है या जो इख्तदार इन्होंने किया जिस तरीके से, वो तलवार के जोर पर किया और उसको वो छुपाते भी नहीं। मुझे तो लगता है उनके परचम पर भी ला इलाहा इल्लल्लाह मुहम्मदन रसूलुल्लाह के नीचे तलवार बनी हुई है, यानी कि इस्लाम के पैगाम को तलवार के जरिए से फैलाएंगे। तो वो अपने लोगों पर भी वो तलवार बरसाते रहते हैं जब जी चाहता है उनका। तो ये बहरहाल वो दबाने की कोशिश कर रहे हैं, कोशिश करेंगे कि एक नई तरीका, अगर नहीं होगा उसे नहीं दब पाएगी तो चाहेंगे अमेरिकन के मदद से एक ऐसी हुकूमत आ जाए जिसमें कुछ ना कुछ तो उनका हाथ रहे, कुछ ना कुछ उनको फिर आगे वक्त में देखा जाएगा फिर जो भी होगा। तो ये तलाल साहब का जो फार्मूला है मुझे नहीं लगता कि ये भी कामयाब होगा, क्योंकि आपने अभी इजिप्ट में देखा है कि जिस तरीके का कन्फ्रंटेशन सामने आया है मुर्सी के जीतने के बाद, और उन्होंने अगलिया से भी कह दिया कि नहीं हम पार्लियामेंट को बहाल करते हैं, और सही फिक्र के एक आदमी वहां पर आ गए हैं, अब उनको काम नहीं करने दे रहे हैं। फौज वहां पर किस तरीके से भवें ताने हुए है वो सब पता है कि किसके इशारे पर हो रहा है, कौन करवा रहा है, सबको मालूम है। और वही सऊदी अरब में भी मसला वही है कि यहां पर भी वही होगा जो हजरत अमरीका वहां से चाह रहे हैं।
जी बहुत शुक्रिया डॉक्टर सिद्दीकी साहब। आप देखें कि एमनेस्टी इंटरनेशनल की बार बार ये रिपोर्ट आ रही है कि सऊदी हुकूमत ने सऊदी अरब में इंसानी हकूक की तमाम हदें पार कर दी हैं। एमनेस्टी इंटरनेशनल कोई इस्लामी मुल्क का इदारा नहीं, इसका दफ्तर गालिबा या आप मुझसे बेहतर जानते हैं कि लंदन में है, मगरबी मुल्कों में ये ज़्यादा काम करती है ये तंजीम, अगरचे इसकी रिपोर्टें अक्सर और बेशतर मुसलमानों के खिलाफ रहती हैं, लेकिन सऊदी अरब के ताल्लुक से उसने जो कहा है कि उसने सारी हदें पार कर ली। इसके अलावा शेख नम्र पर जिस तरह से फायरिंग की गई, उसके बाद जो मुजाहरे मुजाहरीन पर जिस तरह से गोलियां बरसाई गईं और कितने लोग शहीद और जख्मी हुए, उसकी कोई रिपोर्ट आलमी ज़राए बलाग खासतौर पर मगरबी ज़राए बलाग में नहीं और ना ही कवरेज दे रहे हैं, ऐसा क्यों?
ये बहुत अच्छा सवाल है आपका, इसलिए कि ये जो खासतौर पर मशरक़ी सऊदी अरब में जो मज़ाहरात और एहतजाज हो रहे थे, दरअसल इसके जो कवरेज जो था वो वेस्टर्न मीडिया ने तो खैर बिल्कुल किया ही नहीं, और उसके साथ साथ जो भी जो मिडल ईस्ट का जो मीडिया उसने भी उसको यानी जज़ीरा वगैरह में, तो लोगों को इस बात का एहसास नहीं था जो उस मुल्क के बाहर बैठे हुए थे कि वहाँ पे क्या हालात कितने संगीन हैं। यानी ये बहुत बहुत ही ज़रूरी पॉइंट है कि ख़ास तौर पे ये जो खतीफ और उस इलाके में जो मज़ाहरात चल रहे हैं, जो कि मैं समझता हूँ कि उसको सवा साल डेढ़ साल करीब हो गया, उसका कोई कवरेज नहीं था, एक और ये सब जानबूझ के एक पॉलिसी के तहत किया गया था। अब एमनेस्टी इंटरनेशनल के बारे में आपको मैं बताऊं कि एमनेस्टी इंटरनेशनल ने खास तौर पे जो नायफ जो इनके जो अभी क्राउन प्रिंस वली अहद साहब जिनका इंतकाल हुआ है, इनकी फौजों ने तकरीबन 30,000 पॉलिटिकल प्रिजनर्स ने सियासी लोगों को कैद में रखा हुआ है और जिनका कोई ट्रायल नहीं है, कुछ नहीं है। अच्छा, एमनेस्टी इंटरनेशनल ने इसके ऊपर बहुत जोर दिया। हैरत की बात तो ये है कि कोई 2 या 3 साल पहले एक सऊदी यूनिवर्सिटी के प्रोफेसर्स का और एकेडमिक्स का ग्रुप नायब साहब के पास आया और उनसे ये कहा कि भाई हमको जो यहाँ के ऊपर एक ह्यूमन राइट्स ग्रुप कायम करना चाहिए, क्योंकि यहाँ पे सऊदी अरब में बहुत ज़्यादा ह्यूमन राइट वायोलेशन हो रहे हैं, इंसानी हकूक की पामाली हो रही है। इन्होंने नायफ ने जितने भी वो प्रोफेसर थे एकेडमिक्स से सबको गिरफ्तार करके जेल में डाल दिया और अभी तक वो जेल में सड़ रहे हैं। तो ये सब सारी चीज़ें जो हैं, अच्छा ये जो इसका जो कवरेज जो था जो है जो खासतौर पर सऊदी अरब में जो एहतजाज हो रहे हैं, आप देखिए कि ये बात कि जो सारा तेल जो है वो मशरक़ में है और उसकी वजह से जो मशरक़ में लोग हैं उन पर ज़्यादा दबाव डाला जा रहा है, ये सारी चीज़ें सब दबा के रखी गई हैं। और ख़ास तौर पे अब चूंकि ये जो पिछले दिनों जो मज़ाहरात में लोग शहीद हुए हैं या शेख नमर का जो गिरफ़्तार किया गया, उसकी वजह से اب یہ چیزیں بہت کھل کے سامنے آ رہی ہیں. اور اس کے ساتھ ساتھ تو جو بھی پچھلے دو چند ماہ میں دو ان کے ولی عہدوں کا انتقال بھی ہو گیا, اور تیسرے صاحب جن کا انتخاب کیا گیا ہے سلمان کا, ان کو ان کی بھی عمر جیسے آپ نے بتایا کہ 76-78 سال کی ہے, تو اس کی وجہ سے ان میں بڑی پریشانی ہو رہی ہے کہ اب چونکہ وہ عبدالعزیز سعود بن عبدالعزیز کی جو اولاد ہیں ان میں تو ایسا نہیں لگتا کہ کوئی اگر کوئی آیا بھی تخت کے اوپر زیادہ دن چل سکے گا. تو اس کی وجہ سے اور آپس میں جو ان کے جو شہزادے ہیں ان کے جھگڑے جو سیکنڈ لیئر کے اوپر ہیں, تو یہ ساری چیزیں ہیں.
بہت شکریہ آپ
کی وجہ سے اب سب چیزیں کھل کے سامنے آئی ہیں, اور جب کھل کے سامنے آئی ہیں تو دیکھیے گا اس کا بہت بڑا اثر ہوگا. اور اس کی ہوگا یہ اثر کہ احتجاج جو ہے وہ تمام ملک میں جو ہے بڑھیں گے ان کے حکومت کے خلاف, اور اس میں کوئی بھی فرقہ وارانہ چیز نہیں ہوگی, شیعہ سنی سب مسلمان ساتھ ہوں گے. اور ان کی
بہت شکریہ آپ کا صدیقی صاحب, بہت شکریہ آپ کا. ڈاکٹر جمشید رائے صاحب, صرف ڈیڑھ منٹ کا, ایک سے ڈیڑھ منٹ کا وقت بچا ہے. سعودی عرب جو خود اپنے یہاں انسانی حقوق کی پائمالی کر رہا ہے, لوگوں کو شہید کر رہا ہے, گولیاں مار رہا ہے, وہ کس طرح سے شام میں انسانی حقوق کی دہائی دے رہا ہے, کس طرح سے انسانی حقوق کی حمایت کرنے کا اس کا کیا منہ ہے؟
من اجازه میخوام سریع تر از امریکا برم, از عربستان برم
عرب سے میں امریکہ کی طرف جانا چاہتا ہوں. کیا خود امریکہ میں انسانی حقوق کی رعایت ہوتی ہے؟ آپ دیکھیں کہ وہاں پر خود ہے برطانیہ میں لوگوں نے جب احتجاج کیا تو ان کو جیل میں بند کر دیا گیا. امریکہ میں یونیورسٹی طلبہ کو برطانیہ میں انسانی طلبہ کو بند کر دیا گیا. کیا یہ لوگ انسانی حقوق کی رعایت کرتے ہیں, پابندی کرتے ہیں؟ شام میں کیا ہوا ہے؟ شام میں کچھ دہشت گردوں کو انہوں نے مسلط کر دیا, بھیجا ہے دہشت گردوں کو کہ وہاں کے عوام کو ماریں. شام کے عوام جو ہیں ان کا کہنا یہ ہے کہ ہمارے ملک میں پارلیمنٹ ہے, ہمارے ملک میں قانون ہے, ہمارے ملک میں حکومت ہے, عوام کی منتخب حکومت ہے. یہ کہ یہ سازش ہے, یہ وہی سازش ہے جو عوامی حکومتوں کو ختم کرنے کے لیے کی جا رہی ہے.
بہت شکریہ آپ کا. اسی طرح ڈاکٹر مقصود عزیز صدیقی صاحب کے ہم شکر گزار ہیں, نئی دہلی میں شکیل شمسی صاحب کے, اور ناظرین آپ کے بھی کہ آپ نے پروگرام کے آخر تک ہمارا ساتھ دیا. اور آپ نے ملاحظہ فرمایا کہ صورتحال اس وقت کیسی ہے, اور خاص طور پر عالم عرب اور اسلامی دنیا میں, اور امریکہ صرف اس بات کو لے کر پریشان ہے کہ جیسے بھی ہو وہ اسرائیل کو تحفظ دے, اس کو دوام بخشے, اور اس کی حیات جیسے بھی ہو آگے بڑھائے. اور اسی لیے وہ سعودی عرب کو استعمال کرتا ہے, وہ دیگر عرب حکومتوں کو استعمال کرتا ہے, وہ مختلف عرب ملکوں اور اسلامی ملکوں میں سازشیں کرتا ہے صرف اور صرف ایک مقصد کہ جیسے بھی ہو اسرائیل کو بچایا جائے. لیکن وہ دن دور نہیں کہ جب وعدہ الہی بہرحال محقق ہو کر رہے گا اور ظالم کو نابود ہونا ہوگا. اگلے پروگرام تک کے لیے مجھے علی عباس عزیزی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ. بہت شکریہ.